मान्छेले आफूले चाहेको कुराहरू गर्न पाउनु पर्यो नि होइन.
वर्ल्ड वाइड एउटा विडम्बना के छ भने होमोसेक्सुअलिटी के लेस्बियन या ट्रान्सजेन्डर भन्ने बित्तिकै मान्छेको दिमागमा सबभन्दा पहिला कुरा के आउँछ भने सेक्सुअल एक्टिभिटी आउँछ.
जुन तरिकाले बाँच्न चाहेको जुन अधिकार छ त्यही अधिकार उसको पनि हो.
तेस्रो रिङ्गीलाई पनि बराबर एउटा अधिकार छ कि उनीहरूले पनि एउटा आदर पाओस्.
कुनै पनि कुरा सुरुवात गर्दा चाहिँ साह्रै गाह्रो हुन्छ. हेर्नुहोस्
आफ्नो मानिस सन्तानमा हुन्छन् तर त्यसमा हे दृष्टिले कहिले हेर्नुहुन्न.
हामीले सक्छौँ भने यसलाई एकदम माया गरेर सपोर्ट गरौँ.
खुलेर बाँच्नुपर्छ आफ्नो जे अस्तित्व हो त्यसमा.
हामी सबै भिन्न हामी सबै समान यो हो कार्यक्रम पहिचान. कार्यक्रम पहिचान समलिङ्गी तेस्रो लिङ्गीको अधिकार प्राप्तिको अभियान हो.
सुनिएका कतिपय कुरा सधैँ सत्य नहुन पनि सक्छन्, देखिएका तर ननियालिएका अपत्यारिएका कुराहरू भने सत्य पनि हुन सक्छन्.
नमस्कार, हामी सबै भिन्न हामी सबै समान यो कार्यक्रम पहिचान तपाईँ सबैलाई स्वागत छ. म माधव दुलाल. यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तिको कुरा गर्ने कार्यक्रम पहिचान निरीरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति हो. कार्यक्रम पहिचान काठमाडौँमा थाहा सञ्चार नेटवर्क, कास्कीमा रेडियो तरङ्ग, मोरङमा रेडियो पूर्वेली आवाज, कञ्चनपुरमा शुक्ला फाटा एफएम, नेपालगंजमा कृष्णसार एफएम, मकवानपुरमा रेडियो मकवानपुर, काभ्रेमा प्राइम एफएम र रेडियो रारामुगुबाट प्रसारण हुँदै आएको छ. कार्यक्रम पहिचानमा हामी यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकार, स्वास्थ्य, शिक्षा, राजनीतिक सबै विषयमा विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वसँग कुराकानी गर्दै आएका छौं. आजको कार्यक्रम पहिचानमा हामी नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार साईसँग कुराकानी गर्छौं. उहाँलाई हामीले नेपाल विद्यार्थी संघको 11 महाधिवेशनपछि 15-16 महिना निष्क्रिय रहने र अहिले आएर विवाद हुनुको कारण के हो, नेवी संघभित्रको विवाद के हो र कार्यकर्तामा यसले कस्तो प्रभाव पारेको छ भनेर सोधेका छौं. कुराकानीमा हुनुहुन्छ सहकर्मी रमेश वाग्ले.
पुष्प कुमार साईज्यू, कार्यक्रम पहिचानमा स्वागत छ.
धन्यवाद रमेशजी.
आरामै हुनुहुन्छ?
एकदम ठिक छ.
नेपाल विद्यार्थी संघलाई चाहिँ खासै आराम भयो जस्तो लाग्दैन. कहिले एउटै ठाउँमा दुईटा कार्यक्रम, कहिले छुट्टा छुट्टै केन्द्रीय समिति, यो के भइरहेको छ नेपाल विद्यार्थी सङ्घभित्र?
होइन, सङ्गठनले कहिले पनि आराम गर्दैन. सङ्गठन गतिशील हुन्छ. सङ्गठन चाहिँ तपाईँको चाहिँ गुट उपगुट स्वाभाविक रूपमा एउटा जीवन्त सङ्गठनमा रहन्छ. जबसम्म तपाईँको क्रिया हुँदैन तबसम्म प्रतिक्रिया हुँदैन. यो विज्ञानको नियम पनि हो. विज्ञानमा जब क्रिया हुन्छ अनि प्रतिक्रिया हुन्छ र त्यसको परिणाम निस्किन्छ. र अर्को कुरो के हो भने तपाईँको चाहिँ सङ्गठनमा स्वाभाविक रूपमा जुन विधि विधान अनुसार चल्नु पर्थ्यो, जुन एउटा सिस्टममा चल्नु पर्थ्यो, एउटा गुट उपगुट भएर पनि स्वस्थ प्रतिस्पर्धा जुन हुनुपर्थ्यो त्यो भएको छैन. नितान्त चाहिँ व्यक्तिगत स्वार्थ, नितान्त गुटगत स्वार्थ भएका कारणले चाहिँ स्वाभाविक रूपमा नेपाल विद्यार्थी सङ्घको अहिले चाहिँ केन्द्रदेखि ग्रासरुटसम्म जुन समितिहरू छ त्यसमा केही चाहिँ अलि कमजोरी अर्थात् चाहिँ सशक्त रूपमा अगाडि बढ्न नसकेको हो कि भन्ने चाहिँ भान भएको छ.
गुट उपगुट चाहिँ एजेन्डा र विचारका आधारमा हुन्छ. त्यो एजेन्डा जति बेला सकिन्छ त्यसपछि त्यो गुट पनि सकिन्छ र नयाँ एजेन्डा आयो भने त्यो एजेन्डाका लागि मनपर्ने विचारहरू अर्कातिर हुन्छन् र अर्को नयाँ गुट तयार हुन्छ. तर नेपाल विद्यार्थी सङ्घ चाहिँ त्यस्तो गुट छ जहाँ स्थायी प्रकृतिका गुटहरू छन् र एउटा गुटले अर्को गुटलाई जति नै राम्रो कुरा गरे पनि त्यसलाई समर्थन गर्न नसक्ने परिस्थिति निर्माण भएको छ.
हो, वास्तवमा चाहिँ एउटा सङ्गठनमा तपाईँको चाहिँ तपाईँले भने जस्तै एउटा चाहिँ कुनै इस्यु हुन्छ, इस्युमा चाहिँ मतलब दुईवटा ग्रुप हुन्छन् त्यसको बिचमा चाहिँ मतभेद हुन्छ अनि चाहिँ त्यसले किताघाट पनि गर्छ र त्यो इस्यु चाहिँ को निराकरण भइसकेपछि त्यो इस्यु चाहिँ हल भइसकेपछि त्यो गुट रहँदैन. त्यो सत्य कुरा हो. तर नेपाल विद्यार्थी सँगसँग सङ्घभित्र यस्ता चाहिँ गुटहरू छन् जो गुट चाहिँ तपाईँले भने जस्तै स्थायी छन् जो नेताका गुट अनुसार चाहिँ निर्देशित छन् जो चाहिँ व्यक्तिगत स्वार्थमा लिप्त भएर उनीहरू त्योबाट चाहिँ निर्देशित छन् तर त्यो नभएर नेपाल विद्यार्थी सङ्घमा हामी के चाहन्छौँ भने सबै नेपाल विद्यार्थी सङ्घको क्रान्ति शान्ति विद्रोह र सृजनाको झन्डामुनि आबद्ध हुने सम्पूर्ण नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता नेता साथीभाइहरू एउटा स्वच्छ प्रतिस्पर्धा होस् एउटा इस्यु अनुसार चाहिँ मतहरू विभाजन हुन् र त्यसको चाहिँ एउटा चाहिँ निष्कर्ष निस्किसकेपछि त्यो गुटको समापन होस् र त्यो अनुसार अगाडि बढोस् भन्ने चाहिँ हरेक चाहिँ विद्यार्थी नेताहरूको नेपाल विद्यार्थी सङ्घका साथीभाइहरूको चाहिँ चाहना भावना र आकाङ्क्षा छ तर दुर्भाग्य पछिल्लो चरणमा चाहिँ व्यक्तिगत स्वार्थलाई मात्रै चाहिँ केन्द्रमा राखेर गुटको स्वार्थलाई मात्र केन्द्रमा राखेर र सङ्गठनको स्वार्थ चाहिँ गौण ठानेर अगाडि बढेको कारणले केही समस्याहरू नेपाल विद्यार्थी सङ्घ देखेका छन् तर हामीले के भनेका छौँ भने अब चाहिँ नेपाल विद्यार्थी सङ्घको विधानअनुसार विधिअनुसार चाहिँ सबै चल्नुपर्छ त्योभन्दा माथि विधि र विधानभन्दा माथि कोही पनि हुन सक्दैन र त्यसलाई चाहिँ आत्मसात गरेर हरेक व्यक्तिहरू अगाडि बढ्नुपर्छ भनेर हामीले चाहिँ आह्वान गरेका छौँ हामीले सबै साथीहरूलाई चाहिँ अनुरोध पनि गरेका छौँ र जसले चाहिँ विधि र विधानलाई नाग्न खोज्यो मिच्यो त्यसलाई चाहिँ विधानअनुसार दण्डित गर्नुपर्छ र जसले चाहिँ सङ्गठनको हितमा सङ्गठनको सर्वोपरि चाहिँ हितलाई महत्त्व दिएर कार्य गर्छ त्यसलाई पुरस्कृत पनि गर्नुपर्छ भनेर हामीले भनेका छौँ
अहिले हामी नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार साईसँग कुराकानी गरिरहेका छौँ साईलाई हामीले केही बेर अघिसम्म नेपाल विद्यार्थी सङ्घभित्रको विवाद के हो र कार्यकर्तामा पारेको प्रभावका विषयमा केन्द्रित रहेर गरेको कुराकानी प्रस्तुत गऱ्यौँ अब हामी उहाँलाई नेवी सङ्घभित्रको द्वन्द कसरी समाधान हुन्छ त के देख्नु भएको छ यहाँले नेताहरूलाई आरोप प्रत्यारोप गरेर मात्रै र कार्यकर्तालाई आफूतिर आकर्षित गर्नका लागि मात्रै यी द्वन्द निम्तिएका हुन् भनेर सहकर्मी रमेश वाग्लेले नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार साईलाई सोध्नु भएको छ
मलाई त्यस्तो लाग्दैन किन लाग्दैन भने तपाईँको चाहिँ नेपाली कङ्ग्रेस जो हाम्रो मातृ पार्टी हो त्यो स्थापना कालदेखि आजसम्म आइपुग्दा जति पनि हाम्रा चाहिँ वर्तमान पार्टी सभापतिदेखि लिएर विगतका आदरणीय पार्टी सभापतिहरू जो चाहिँ आज हाम्रो सामान्य हुनुहुन्न उहाँहरू चाहिँ तपाईँको चाहिँ अहिले स्वर्गवास भइसक्नु भएको छ जो विगतका पार्टी सभापतिहरू हुनुहुन्छ उहाँ पार्टी सभापति भइसकेपछि उहाँको नेतृत्वमा देशले एउटा चाहिँ यस्तो चाहिँ परिवर्तन गरेको छ उहाँको नेतृत्वमा यति चाहिँ एचिभमेन्ट प्राप्त गरेको छ देशले जो चाहिँ ऐतिहासिक परिवर्तनहरू भएका छन् बिपीको पालामा त्यसै गरेर किशुनजीको पालामा गिरिजाप्रसाद कोइरालाको पालामा त्यसै गरेर सुशील कोइरालाको पालामा र त्यसै गरेर अहिले जो वर्तमान पार्टी सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ उहाँको पालामा पनि जुन चाहिँ नेपाली कङ्ग्रेसको नेतृत्वको सरकारले अर्थात् पार्टी सभापति तत्कालीन सुशील कोइरालाको नेतृत्वमा जुन देशले संविधान पायो तपाईँको त्यो संविधानलाई पूर्ण कार्यान्वयन गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह शेरबहाद देउवाले गर्नुभएको छ र अहिले पूर्ण कार्यान्वयन पनि भएको छ संविधान त्यसकारण चाहिँ हामी पार्टीभित्र चाहिँ मतभेद गर्दै गर्दाखेरि चाहिँ बिना इस्युको जुन नेपाली कङ्ग्रेसले नेतृत्व लिएर तपाईँको चाहिँ ऐतिहासिक परिवर्तन गरेको छ यो देशको संविधान जुन मूल कानुन छ त्यसलाई चाहिँ पूर्णतया कार्यान्वयन गरेको छ त्यो कुरालाई हामीहरू जनताको बिचमा लिन चाहन्नौँ हामी मात्र के लिन चाहन्छौँ भने साना साना कमी कमजोरीहरू लिएर चाहिँ नेताको बारेमा सामाजिक सञ्जालमा जनताको बिचमा आफ्नै पार्टीभित्र पनि त्यसलाई चाहिँ तपाईँको चाहिँ विश्लेषण गर्छौँ र गलत रूपमा चाहिँ अगाडि बढ्छौँ त्यसकारण जुन चाहिँ नेताको निर्देशनमा पार्टी सभापतिको चाहिँ संस्थापन पक्षको चाहिँ बचाउ गर्नका निमित्त चाहिँ अहिलेको नेपाल विद्यार्थी सङ्घको नेतृत्व लागि परेको छ भन्ने कुरा जुन तपाईँले गर्नुभयो मलाई त्यो किन लाग्दैन त भन्दाखेरि यो जुन अहिले नेपाल विद्यार्थी सङ्घभित्रको चाहिँ अहिले समग्र रूपमा जुन चाहिँ अहिले चाहिँ तपाईँको चाहिँ गुट ओभर गुटको नाममा चाहिँ एउटा चाहिँ क्राइटेरिया नागेर सीमारेखा नै नागेर जुन चाहिँ अगाडि बढिराख्नु भएको छ साथीहरू त्यसको एउटै कारण मात्र के हो भने हाम्रो विधान हो विधान किन हो त भन्दाखेरि अब चाहिँ नौ नौ वर्षसम्म चाहिँ तत्कालीन नेतृत्व पार्टीले चाहिँ अधिवेशन गर्न सकेन नेपाली कङ्ग्रेसका भातृ संस्थाहरूको त्यो भइसकेपछि बल्ल तल्ल चाहिँ तेह्रौँ महाधिवेशनमा शेरबहादुर देउवाले नेतृत्व प्राप्त गर्नुभयो र उहाँले चाहिँ आफ्नो मातहतमा रहेका पार्टीको मातहतमा रहेका सम्पूर्ण चाहिँ भातृ संस्थाहरूको र शुभेच्छुक संस्थाहरूको चाहिँ उहाँले महाधिवेशन गराउनुभयो गराइसकेपछि त्यो विधान फेरि तपाईँको नेपाल विद्यार्थी सङ्घको कुनै चाहिँ विद्यार्थीले चाहिँ बन्द सत्रमा गएर चाहिँ छलफल गरेर ल्याएको विधान पनि होइन। त्यो चाहिँ समग्र चाहिँ देशभरि गएर कुनै चाहिँ त्यस्तो भेला गरेर विधानको बारेमा छलफल गरेर त्यो पारित भएको विधान पनि होइन। त्यो निर्देशक समितिले नितान्त चाहिँ आफ्नो चाहिँ मतलब म त त्यसलाई चाहिँ स्वार्थ नै भन्छु, उहाँहरूले चाहिँ आफूलाई केन्द्रित गरेर चाहिँ जुन विधान बनाउनु भएको छ त्यो विधानले 9 वर्षसम्म चाहिँ जाम भएको जुन नेतृत्व छ त्यसले चाहिँ नेतृत्व प्राप्त गर्न सक्ने परिस्थिति देखिएन। र अहिले जुन 2-3 ग्रुपहरू नेपाल विद्यार्थी सङ्घभित्र छ, म चाहिँ दोस्रो गुटको कुरा गर्न चाहन्छु। दोस्रो गुटमा पनि थुप्रै साथीभाइहरू नेपाल विद्यार्थी सङ्घको उपाध्यक्ष बन्न लागेको हुनुहुन्छ, थुप्रै साथीभाइहरू महामन्त्री बन्न लागेको हुनुहुन्छ, थुप्रै साथीहरू सहमहामन्त्री र केन्द्र सचिव बन्न लागेको हुनुहुन्छ। त्यसै गरेर थर्ड पोलमा पनि तपाईँको ठ्याक्कै त्यही परिस्थिति छ। र अब अध्यक्षले चाहिँ दिन सक्ने परिस्थिति छैन चाहेर पनि, किनभने निश्चित चाहिँ पदहरू छ मनोनित गर्नुपर्ने, अब उहाँले चाहिँ दिन चाहनुहुन्छ तर उहाँसँग चाहिँ त्यो भगारी हुन्छ नि तपाईँको
मतलब त्यसको सीमा
त्यो छैन। त्यस कारण चाहिँ यही कुराहरू चाहिँ मतलब ठुलो रूपमा लगेर अहिले चाहिँ नेपाल विद्यार्थीसँग भित्र ठुलो द्वन्द्व देखिएको अवस्था छ। त्यसैले म अझ पनि के अनुरोध गर्न चाहन्छु भने सबै काम गरेका साथीभाइहरूले जो 9-10 वर्षसम्म चाहिँ नेपाल विद्यार्थीसँगको क्रान्ति शान्ति विद्रोह र सृजनाको झन्डामा नि उहाँहरू आबद्ध हुनुभयो र आबद्ध भएर निरन्तर चाहिँ आफ्नो जीवनको महत्त्वपूर्ण समय चाहिँ उहाँले खर्चिनुभयो, ऊर्जावान समय चाहिँ सङ्गठनका निमित्त समर्पित गर्नुभयो, त्यस्ता साथीभाइहरूलाई मनोनित गर्नका निमित्त अझ एउटा वैकल्पिक बाटो के हुनसक्छ भन्ने मलाई लाग्छ भने नेपाली के अरे लोकतान्त्रिक पार्टी फोरम जो अहिले चाहिँ मतलब नेपाली कङ्ग्रेससँग चाहिँ मिलेको छ त्यो पार्टीलाई अब समीक के अरे ऊ गर्दै गर्दाखेरि समायोजन गर्दै गर्दाखेरि र त्यसका भातृ संस्थाहरू समायोजन गर्दै गर्दाखेरि तपाईँको चाहिँ अब चाहिँ नेभी सङ्घमा त समायोजन कुनै पनि हालतमा गर्नुपर्छ उनीहरूलाई, गर्दै गर्दाखेरि विधान त त्यसै पनि मतलब कार्यान्वयन नहुने भयो, विधानभन्दा पनि नियम कानुनभन्दा पनि तपाईँको व्यावहारिक बाटोमा जानुपर्ने भएका कारणले त्यो अवसरलाई सदुपयोग गरेर उनीहरूलाई चाहिँ समायोजन गर्दै गर्दाखेरि चाहिँ जो बाँकी रहेका जेन्युन साथीभाइहरू छन् उहाँहरूलाई पनि इन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।
त्यसो गरे भनेदेखि द्वन्द्व समाधान लाग्छ,
अरू कुनै पनि इस्यु छैन तपाईँको चाहिँ। मलाई लाग्छ त्यो उहाँहरूको जुन एजेन्डा छ अध्यक्ष चाहिँ मनमानी ढङ्गले हिँडेको, अध्यक्ष चाहिँ स्वेच्छाचारी ढङ्गले हिँडेको, अध्यक्ष चाहिँ मतलब एउटा चाहिँ सङ्गठनको वृहत सङ्गठनभन्दा पनि एउटा चाहिँ गुटको मात्र अध्यक्ष देखेको भन्ने जुन उहाँहरूको आरोप छ मलाई लाग्छ त्यो सबै मिथ्या आरोप हो। त्यसको पछाडिको एउटै कारण के हो भने हरेक साथीभाइहरू पार्टीले चाहिँ महाधिवेशन नगरेका कारणले अहिले पनि एक ठाउँमा हुनुहुन्छ, जाम हुनुहुन्छ, उहाँहरूलाई चाहिँ अवसर दिने बित्तिकै यो समस्याको समाधान हुन्छ र नेभीसँग चाहिँ 12 महाधिवेशन सफलताका साथ सम्पन्न गर्न सकिन्छ भन्ने मलाई लाग्छ।
अब यो तपाईँले भनिहाल्नुभयो कि जेन्युन मान्छेहरू छन् उनीहरूलाई अवसर दिनुपर्छ, किनभने यति ठुलो सङ्गठनमा जेन्युन मान्छेहरू धेरै भए भने धेरैका बिचबाट उत्कृष्ट छानिने हो, त्यो छानिने व्यवस्थालाई स्वीकार गरिएन, फेरि पनि असन्तुष्टि व्यवस्थापनका लागि मान्छेहरू चाहिँ अवसर दिने नाममा थुपार्दै गयो भनेदेखि त भोलि त यो त रोग बन्न सक्छ नि, त्यसतर्फ पनि त सचेत हुनु जरुरी छ। होइन,
तपाईँको कुरा एक अर्थमा एकदमै चाहिँ सही लाग्छ मलाई, त्यो तर्कसङ्गत पनि लाग्छ, त्यसलाई म स्वीकार्न चाहन्छु। तर कुरो के हो भने नेपाल विद्यार्थी सङ्घ 2027 चाहिँ केन्द्रीय समिति कति थियो र आज कति छ भन्ने कुरा हो। आज जनसङ्ख्या वृद्धि भएको छ, समय परिस्थिति चाहिँ चेन्ज भएको छ, सबै कुराहरू चाहिँ परिवर्तन भएका कारणले हिजोको सङ्ख्यालाई आज त्यही सङ्ख्यामा राख्न चाह्यो भने त्यो भूल हुन्छ, त्यो सङ्गठनले गति लिन सक्छ। त्यस कारण चाहिँ अहिले तपाईँको चाहिँ एउटा गुटलाई चाहिँ उपाध्यक्ष मात्र दिने हो भने त्यो भित्र पनि सब गुटहरू छन्, ती साथीभाइहरू छुट्छन्, र यता अर्को गुटलाई पनि एउटा महामन्त्री मात्र दिने हो भने त्यहाँ पनि थुप्रै साथीभाइहरू छुट्छन्। त्यस कारण मैले अघि पनि तपाईँलाई निवेदन के गरेँ भने तपाईँको चाहिँ जो चाहिँ विधान छ विधानले समग्रतामा एडजस्ट गर्न सकेन, समग्रतामा एडजस्ट गर्न नसकेपछि उहाँहरू जाने ठाउँ त चाहियो नि त। हिजो चाहिँ महाधिवेशन हुँदाखेरि चाहिँ ठिक छ, साथीभाइहरूले चाहिँ मन पराएका उहाँहरूले चाहिँ आफ्नो नेतृत्व चुज गर्ने जुन चाहिँ उहाँलाई स्वतन्त्र थियो त्यो नेतृत्व चुज गरेर हामी निर्वाचित भयौँ, तर कतिपय साथीभाइहरू त त्योभित्र पनि उम्मेदवारी पनि दिन पाएनन् गुटका नाममा, अरू आफ्नो गुटकै मान्छेलाई सपोर्ट गर्ने नाममा बाहिर चाहिँ उनीहरूले चाहिँ बस्नुपर्ने परिस्थिति भयो। त्यसैले म एउटै यसको चाहिँ समाधानको बिन्दु त्यही देख्छु, सबैलाई चाहिँ मिलाएर लिन सक्ने एउटा व्यावहारिक रूपमा हामी अगाडि बढ्यौँ भने र नेताहरू आदरणीय जो हाम्रो मातृ पार्टीको चाहिँ अग्रज नेताहरू हुनुहुन्छ, शीर्षस्थ नेताहरू हुनुहुन्छ, उहाँहरूले पनि यो कुरालाई चाहिँ एडजस्ट गरेर अगाडि बढिदिनु भयो भने सबैले ठाउँ पाउँछन्। अब धेरैले चाहिँ ठाउँै पाएको छैन भनेर जबरजस्ती दिने कुरा पनि भएन. तर चाहिँ जो सम्भावित साथीभाइहरू छन् जो कन्ट्रिब्युसन गर्नुभएको छ उहाँहरूलाई चाहिँ अवसर दिनुपर्छ.
अवसर दिने कुरा सकारात्मक छ, तर विधान र कानुन भनेका त्यस्ता विषय हुन् जो अभ्यास गर्दै जाँदाखेरि के उपयुक्त हुन्छ र के अनुपयुक्त हुन्छ भन्ने कुरा स्थापित हुन्छ. अहिले त्यो न चाहे काङ्ग्रेसमा होस् चाहे नेपाल विद्यार्थी सङ्घमा होस्, यो मनोनित पदहरूका कारणले गर्दाखेरि गम्भीर द्वन्द्वहरू देखिरहेका छन्. एउटै पार्टीबाट निर्वाचित हुने सङ्ख्या पनि त्यो फरक गुटबाट भयो भने असह्य गर्छ भन्ने जस्ता मान्यताहरू विधानले नै स्वीकार गरेको देखिन्छ नेपाली काङ्ग्रेसमा र नेपाल विद्यार्थी सङ्घमा. किनभने फरक गुटबाट निर्वाचित भएको महामन्त्री छ भने उसलाई काउन्टर दिनका लागि सभापतिको अनुकूल हुने एउटा महामन्त्री चाहिन्छ भन्ने व्यवस्था तपाईँहरूले राखिराख्नु भएको छ. त्यही अवस्था नेपाल विद्यार्थी सङ्घमा पनि छ. निर्वाचित नेतृत्वले आफ्नो जिम्मेवारी वहन गर्दै मूल नेतृत्वसँग सहकार्य गर्ने व्यवस्था चाहिँ विधानमा राखेर निर्वाचित बाहेकका पदहरू सामान्य अन्य पदहरू मात्रै पदाधिकारी नहुने व्यवस्था गर्ने हो भने अथवा उपसभापति लगायतका त्यस्ता खालका पदहरू सभामहामन्त्री जो निर्वाचनबाट आउँदैनन् त्यस्ता पदहरू मात्रै तपाईँहरूले मनोनयनबाट राख्ने हो भनेदेखि यो विधानले नै द्वन्द्व हुन्छ एउटाले अर्को पक्षले जित्नेले असहयोग गर्छ भन्ने व्यवस्था चाहिँ अस्वीकार गर्छ र दायित्व पनि त्यही ढङ्गका तोकिन्छ. अहिले त तपाईँहरूले गुटलाई जगेर्ना गर्ने खालको विधान बनाउनु भएको छ, अब त्यहाँबाट बाहिर ननिस्किने.
अब यो तपाईँको चाहिँ पार्टी मार्क्सिस्ट पार्टी हो, यो त्यसमा पनि तपाईँको चाहिँ अध्यक्षात्मक सिस्टम भएको पार्टी हो र यदि चाहिँ अध्यक्षलाई अर्थात् नेभी सङ्घको अध्यक्ष वा कुनै भारतीय संस्थाको अध्यक्ष नेपाली कङ्ग्रेसको
अथवा पार्टीको
सभापतिको कुरा गरौँ, अब उहाँहरूलाई चाहिँ उहाँहरूको हात बलियो बनाएन भने सङ्गठन चाहिँ तपाईँको चाहिँ एकदम चाहिँ गैर जिम्मेवार बन्छ. सङ्गठनले चाहिँ जुन लक्ष्य प्राप्ति गर्नुपर्ने हो चार वर्षको समय सीमामा पार्टीको अर्थात् दुई वर्षसम्म नेपाल विद्यार्थी सङ्घले अथवा कुनै चाहिँ भातृ संस्थाको समयअनुसार चाहिँ उसले चाहिँ काम गर्न नपाउने हो भने त्यसले चाहिँ आशातीत चाहिँ सफलता प्राप्त गर्न सक्दैन. त्यसकारण चाहिँ अध्यक्षको हात बलियो बनाउन जरुरी छ. अध्यक्ष कमजोर हुने बित्तिकै त्यो चाहिँ सङ्गठन कमजोर हुन्छ. त्यसैले चाहिँ आज शेरबहादुर देवा हुनुहुन्छ, हिजो चाहिँ सुशील कोइराला हुनुहुन्थ्यो, भोलि कोही रामचन्द्र पौडेल वा कुनै अर्को अमुक व्यक्ति आउला, सिटौला दाई अथवा कोही आउलान्, जो आए पनि अध्यक्षको हात चाहिँ केही न केही रूपमा बलियो बनाउनुपर्छ. र यो परिस्थिति जबसम्म हुँदैन तबसम्म चाहिँ एउटा लोकतन्त्रको नाममा चाहिँ तपाईँको चाहिँ छाडातन्त्र हुन्छ. त्यसैले डेमो स्वतन्त्रता भनेको के हो भने तपाईँको चाहिँ कानुनको परिधिभित्र रहेर यावत गर्न पाउने कुरालाई चाहिँ स्वतन्त्रता भनिन्छ. तर कानुनै चाहिँ तपाईँको चाहिँ बहिष्कार गरेर कानुनलाई चाहिँ लत्याएर कानुनको चाहिँ सीमा रेखालाई नागेर तपाईँको चाहिँ त्यो स्वतन्त्रता हुन सक्दैन. त्यसैले विधिले विधानले बानेको जुन चाहिँ सङ्गठन छ त्यो अनुसार चाहिँ हामी सबैले बढ्नु चाहिँ हाम्रो चाहिँ परम कर्तव्य भन्ने मलाई लाग्छ.
अब मैले भन्न खोजेको कुरा चाहिँ एउटा सभापति निर्वाचित हुन्छ, अर्को गुटबाट महामन्त्री निर्वाचित हुन्छ, तर जुन गुटबाट निर्वाचित भए पनि त्यो कि त काङ्ग्रेसकै सभापति र महामन्त्री निर्वाचित हुन्छ या भातृ सङ्गठन नेभी सङ्घको अध्यक्ष र महामन्त्री वा तरुण दलको अध्यक्ष र महासचिव होइन अथवा महिला सङ्घमा पनि त्यस्तै होइन. त्यो निर्वाचित हुने व्यक्ति त फरक पार्टीबाट त निर्वाचित हुँदैन, फरक गुटबाट निर्वाचित हुनु त निर्वाचित हुनका लागि पो बनेको हो त गुट त. त्यो सभापतिलाई अप्ठ्यारो पार्नका लागि वर्ग सङ्घर्ष कायम राख्नका लागि भएको त होइन हो. यो कुरा विधानले स्वीकार गर्यो भने त भोलि काम चाहिँ आफ्ना जिम्मेवारी आफूले सम्हाल्ने मूल नेतृत्व चाहिँ मूल नेतृत्व जो निर्वाचित भएको हो उसैलाई मान्ने परिस्थिति त निर्माण हुन्थ्यो नि. त्यतातिर न काङ्ग्रेसले सोच्यो न तपाईँहरूले सोच्नु भयो. यदि त्यहाँ तपाईँहरूले सोचेर त्यसलाई अभ्यास राम्रोसँग गरेर देखाउनु भयो बाह्रौँ अधिवेशनदेखि भने पनि पार्टीले त्यो कुरा सिक्न सक्छ.
वास्तवमा तपाईँले एकदमै चाहिँ जायज कुरा गर्नुभएको छ, यो सबैले अनुसरण गर्नुपर्ने कुरा पनि हो. जित्दाखेरि चाहिँ आफ्नो अनुकूल चाहिँ गुट बनाएर चाहिँ चुनावमा निर्वाचनमा लड्ने र जित्ने हो र अन्ततोगत त्यसको चाहिँ सङ्गठनको उद्देश्य लक्ष्य त्यसको चाहिँ कार्यशैली के हो भन्ने कुरो चाहिँ तपाईँको विधानले प्रष्ट पारेको छ र त्यो अनुसार अगाडि बढेको भए हामीले चाहिँ आफूलाई विधानअनुसार चाहिँ अगाडि बढाएर आफूलाई चाहिँ निर्देशित गरेको भए मलाई लाग्छ आज यो परिस्थिति हुन्थेन. मैले सुरुमै पनि तपाईँलाई निवेदन गरेँ, हामी अहिले चाहिँ व्यक्तिगत स्वार्थमा लिप्त छौँ, त्यसपछि तपाईँको चाहिँ गुटलाई प्रायोरिटी दिन्छौँ, त्यसपछि अन्तिममा सङ्गठनलाई प्रायोरिटी दिन्छौँ. ठ्याक्कै यसको उल्टो गरेर तपाईँको पहिलो चरणमा चाहिँ के अरे चाहिँ सङ्गठनलाई सर्वोपरि ठान्यौँ, सङ्गठनको स्वार्थलाई सङ्गठनको हितलाई सर्वोपरि ठान्यौँ भने यो समस्याको समाधान हुन्छ। तर हामी चाहिँ जसरी गुटमा चाहिँ निर्वाचनमा चाहिँ प्रतिस्पर्धा गर्दै गर्दाखेरि जसरी गुटमा हामीहरू चाहिँ एकअर्का गुटमा चाहिँ प्रतिस्पर्धा गरेर आउँछौँ, हाम्रो त्यो मानसिकतामा चाहिँ जबसम्म चाहिँ अर्को निर्वाचन हुँदैन तबसम्म त्यो गहिरो चाहिँ छाप बसेको,
अर्को निर्वाचनमा पनि गुटकै मान्छेले धोका दियो भने मात्रै चेत्ने
हो, गुटको मान्छेले मात्र धोका दियो भने चेत्ने त्यो परिस्थिति भएका कारणले आमूल परिवर्तन गर्नका निमित्त स्वयं मन मस्तिष्कबाट चाहिँ परिवर्तन हुन जरुरी छ हरेक व्यक्ति।
अब तपाईँहरू काङ्ग्रेस अनि काङ्ग्रेसको भातृ सङ्गठनहरू
हजुर
विधिको शासन मानवाधिकार लगायतका कुरा गर्नुहुन्छ, विधिको शासन बन्नका लागि त विधि निर्माण गर्नु पर्यो, त्यो विधिभन्दा दायाँ बायाँ नहुनु पर्यो, दायाँ बायाँ भयो भने पनि त्यसको औचित्य पुष्टि गर्न सक्नु पर्यो, यही होइन? तर काङ्ग्रेसले विधान नमान्ने, दुई महिनाभित्र नियुक्ति गरिसक्नुपर्ने भनेको छ, 25 महिना गरेर पदाधिकारी नियुक्ति गर्ने, दुई महिनाभित्र बनाउनु पर्ने विभाग र समितिहरू ती कहिले बन्ने हुन् कुनै ठेगान छैन, होइन? अनि नेभिसङमा पनि त्यही, जिल्ला सङ्गठनमा पनि त्यही भइसकेपछि, अनि जसले विधिका कुरालाई स्वीकार गर्दैनन्, विधि भनेको हामीले भने अनुरूप मात्रै हुनुपर्छ, अन्तर्राष्ट्रिय मान्यता होस् नहोस् त्यो फरक कुरा हो भनेर तर्क गर्नेहरूले चाहिँ तपाईँहरूलाई विधि सिकाउने दिन आयो, होइन? त्यो परिस्थिति त तपाईँ आफैले निर्माण गरेको हो नि, होइन?
यसमा चाहिँ के छ भने हजुरको चाहिँ कानुनले, म एउटा कानुनको विद्यार्थी भएका कारणले पनि कानुनले के भन्छ भने तपाईँको चाहिँ मलाई थाहा थिएन, यो चाहिँ मैले चाहिँ गर्न खोजेको होइन, मैले गरेँ, आशय त्यो थिएन भनेर चाहिँ कानुनले छुट दिँदैन। त्यसकारण चाहिँ म एकैचोटि चाहिँ पार्टीतिर जान चाहन्छु। नेपाली कङ्ग्रेसको पार्टी सभापति शेरबहादुर देउवा चाहिँ पार्टी सभापति निर्वाचित हुनुभयो, निर्वाचित भइसकेपछि विधानमा प्रष्ट रूपमा तपाईँको दुई महिनाभित्र चाहिँ सबै विभागहरू र पदाधिकारीहरू मनोनयन गरिसक्नुपर्ने प्रष्ट व्यवस्था छ, उल्लेख गरेको छ, तर उहाँले गर्न सक्नु भएन। सायद मलाई लाग्छ उहाँ चाहिँ अब के कारणले हो,
अथवा
विधानले त छुट दिँदैन तर पनि
भयो,
त्यसमा दुई मत छैन। तथापि यो पालि पार्टी सभापतिले मात्र कमजोरी र गल्ती गर्नुभयो भन्ने कुरा होइन, विगतका नजिरहरू पनि ठ्याक्कै त्यस्तै, विगतका नजिरहरू छन् भनेर पनि गरे भन्न पनि मिलेन, त्यो पनि गलत कुरा हो,
होइन? विगतमा कमजोरी थियो त्यसैले अब गर्दै जाने
भन्ने कुरा पनि हुँदैन तपाईँको। तर अबदेखि चाहिँ हामीले जे कमी कमजोरी गऱ्यौँ, हामीले ती कमी कमजोरीहरूलाई सच्याएर, गल्तीहरूलाई सच्याएर अगाडि बढ्न जरुरी छ, विधि र विधानलाई आत्मसात गर्न जरुरी छ। अब मेरो अनुकूल भयो भने मैले चाहिँ विधि र विधान अनुसार भन्ने, मेरो अनुकूल भएन भने तपाईँको चाहिँ विधि विपरीत हो, यो चाहिँ हुन सकेन भन्ने जुन
हाम्रो परम्परा छ,
छिद्रहरू खोज्ने जुन परम्परा छ, संस्कृति छ, त्यसकारण यसले चाहिँ हामी कसैलाई पनि सफल बाटोतिर अगाडि बढाउन सक्दैन। पहिलो कुरो एउटा भनाइ छ तपाईँको चाहिँ संसार परिवर्तन गर्छु भनेर चाहिँ जुन लक्ष्य लिएर हिँडेको हुन्छ त्यसले सुरुवात आफैबाट गर्नुपर्छ। त्यसकारण हरेक चाहिँ नेपाली कङ्ग्रेसको सदस्यता लिएको मान्छेले, हरेक चाहिँ नेपाली कङ्ग्रेसका भातृ संस्थाको सदस्यता लिएको हरेक व्यक्तिले चाहिँ आफूबाट सभ्य समुन्नत र विधानलाई चाहिँ अनुसरण गर्ने खालको चाहिँ तपाईँको चाहिँ के अरे बानी बेहोरा बसाल्यो भने भोलि यो परिस्थिति सिर्जना हुन्छ भन्ने मलाई लाग्दैन। त्यसैले चाहिँ अब ढिलै भयो भने पार्टी सभापतिले चाहिँ पदाधिकारी मनोनित गर्नुभएको छ, अब विभागहरू पनि छिटै उहाँले मनोनित गर्नुहुन्छ भन्ने मलाई लाग्छ। र विगतमा फर्केर हेर्दाखेरि तपाईँको चाहिँ ऐतिहासिक जिम्मेवारी उहाँले प्राप्त गर्नुभयो, जो चाहिँ देशको विषम परिस्थितिमा, जो संविधानलाई पूर्णतया कार्यान्वयन गर्नुपर्ने परिस्थितिमा उहाँले देशको नेतृत्व सम्हाल्नुभयो, देशको चाहिँ सम्माननीय प्रधानमन्त्री बन्नुभयो, उहाँले आफ्नो चाहिँ जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ, उहाँले आफ्नो कर्तव्य चाहिँ पालना गरेर पुरा गर्नुभएको छ। त्यही कारणले होला जस्तो लाग्छ मलाई चाहिँ समयमै चाहिँ नेतृत्वले चाहिँ विधान अनुसार काम गर्न नसकेको। खैर ती विगतका कुराहरू छोडौँ, अब आउँदा दिनहरूमा हरेकले आफूले चाहिँ छातीमा हात राखेर यो नेपाल आमाको चाहिँ माटोलाई चाहिँ मुठीमा लिएर एउटा कसम खाएर चाहिँ उहाँहरूले चाहिँ सङ्गठनलाई चाहिँ चुस्त दुरुस्त बनाउन सक्नुभयो, उहाँले सङ्गठनलाई गतिशीलता दिन सक्नुभयो, उहाँले सङ्गठनको ढाँचालाई बलियो बनाउन सक्नुभयो भने लोकतन्त्रको विकल्प यो दुनियाँमा केही पनि छैन। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। आज कम्युनिस्टहरू चाहिँ जो चाहिँ वाम गठबन्धन गरेर चाहिँ आज दुई तिहाई बहुमतको रूपमा चाहिँ सरकारमा उहाँहरू हुनुहुन्छ, नेपाली कङ्ग्रेस आज प्रतिपक्षमा छ। हिजोका दिनहरूमा तपाईँको चाहिँ नेपाली कङ्ग्रेसले इतिहासका चाहिँ विगतका पानाहरू पल्टाउने हो भने कहिले जितेको छ त कहिले हारेको छ। तर नेपाली कङ्ग्रेसले प्राविधिक रूपमा जितेको र हारेको भए तापनि उसले चाहिँ आफ्नो एजेन्डामा जहिले पनि जितेको छ। त्यसकारण मलाई लाग्छ अहिले हामी प्रतिपक्षमा हुँदै गर्दाखेरि एउटा चाहिँ जिम्मेवार प्रतिपक्षको रूपमा हाम्रो मातृ पार्टीले चाहिँ भूमिका निर्वाह गर्नुपर्छ। एकमाना सरकार अहिले छ, त्यो एकमाना सरकारले चाहिँ हिजो हामी चाहिँ तपाईँको चाहिँ राजनीतिक अधिकारका निमित्त लड्यौँ, हिजो जनताको चाहिँ स्वतन्त्रताका निमित्त लड्यौँ, हिजो जनतालाई सार्वसत्ता सम्पन्न अधिकार दिलाउनका निमित्त लड्यौँ हामी। अब चाहिँ एकमाना सरकार आएको छ, हिजो चाहिँ बहुमत प्राप्त सरकार नभएका कारणले कहिले छ महिनामा ढल्ने, कहिले नौ महिनामा ढल्ने, कहिले चाहिँ मध्यावधि हुने, यस्तै किसिमका कारणले चाहिँ राजनीतिक अस्थिरता भएर चाहिँ देशले चाहिँ फड्को मार्न सकेको छैन थिएन। अहिले जनताले जे निर्णय गरेका छन्, माओवादी र एमाले चाहिँ मिलेर चाहिँ सबैभन्दा ठुलो दलको रूपमा, सबैभन्दा ठुलो पार्टीको रूपमा उहाँहरू निर्वाचित हुनुभएको छ, सरकार चलाइराख्नु भएको छ। उहाँले जनताको पक्षमा अब हामी राजनीतिक अधिकारका निमित्त लड्ने लड्दैनौँ, अब आर्थिक क्रान्ति, आर्थिक क्रान्तिका निमित्त हामी सबै चिज तयार हुन जरुरी छ। यो आर्थिक समृद्धि गर्नका निमित्त यो सरकारले चाहिँ बाटो पहिल्याओस्, अगाडि हिँडोस्, हामी शुभकामना दिन चाहन्छौँ। र यसले गर्ने, जनताका विरुद्धमा गर्ने, जनतालाई राम्रो नहुने कार्यहरू यदि गर्यो भने त्यतिखेर सशक्त चाहिँ प्रतिपक्षको भूमिका हाम्रो पार्टीले संसदमा गर्नेछ र हामीहरू सडकमा गर्नेछौँ।
त्यो चाहिँ पार्टी एक भयो भनेदेखि अहिलेको गुटगत राजनीति सकियो भनेदेखि
त्यो त तपाईँको गुट त धेरै दिन चल्दैन, आखिरी चाहिँ द्वन्द्व हुन्छ, द्वन्द्वबाट एउटा निष्कर्ष निस्किन्छ नि,
त्यो निष्कर्षमा पुग्छ अब चाँडै भन्ने अपेक्षा छ।
यो संसारमा केवल नारी र पुरुष छैन, अरूको जस्तै के हाम्रो मन होइन। यो संसारमा केवल नारी र पुरुष छैन, अरूको जस्तै के हाम्रो मन होइन। किन मानिस मानिसमा किन मानिस मानिसमा मिलाउ हातमा अनि बनेछ समृद्ध हाम्रो नेपाल।
कतिपय कुरा सधैँ सत्य नहुन पनि सक्छन्, देखिएका तर ननियालिएका अपत्यारिएका कुराहरू भने सत्य पनि हुन सक्छन्।
अहिले निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति रेडियो कार्यक्रम पहिचान सुन्दै हुनुहुन्छ। हामी सबै भिन्न हामी सबै समान, यो कार्यक्रम पहिचान निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान तपाईँलाई कस्तो लागिरहेको छ? तपाईँलाई लागेका कुरा भन्न मन छ, भन्न मन छ भने निलिरा समाजको तपाईँले फोन गर्दा पैसा नपर्ने टेलिफोन नम्बर 1660012140 सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ। यदि तपाईँलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय र अहिले गरिएको कुराकानीमा केही आफ्ना विचार लेखेर पठाउन मन छ भने पहिचान मिडिया @gmail.com लेखेर पठाउन सक्नुहुन्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका गतिविधि, विचार लगायतका सामग्री पढ्न र हेर्नका लागि पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ। आजको कार्यक्रम पहिचानमा हामी नेपाल विद्यार्थी संघभित्रको विवाद, यसको समाधान लगायतका विषयमा केन्द्रित रहेर नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष पुष्प कुमार साईसँग गरेको कुराकानी सुनिरहेका छौं। साईलाई हामीले केही बेर अघिसम्म नेभी संघ भित्रको विवाद र नेभी संघ भित्रको द्वन्द्व कसरी समाधान हुन्छ भन्ने विषयमा केन्द्रित रहेर गरेको कुराकानी सुन्यौं। अब हामी उहाँलाई नै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनका लागि नेपाल विद्यार्थी संघले भूमिका खेल्न सक्छ, बोल्ने एउटा र गर्ने अर्कै छन् नि, यहाँ नेताहरूका कुरा पत्याउन गाह्रो, धेरैले यस्तो आशंका गरिरहेका छन् नि कि यो यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायमा पनि यस्तै लागू हुन्छ भनेर पहिचान सहकर्मी रमेश वाग्लेले नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार साईलाई सोध्नु भएको छ।
तपाईँको हाम्रो मातृपार्टी नेपाली कङ्ग्रेसको जो आदरणीय पार्टी सभापति हुनुहुन्छ शेरबहादुर देउवा, उहाँले कदम जमको नीति ल्याउनुभयो। जसरी बिपी बाबुले चाहिँ 2003 सालमा पार्टी गठन भइसकेपछि, स्थापना भइसकेपछि उहाँले चाहिँ त्यतिखेर चाहिँ समावेशिताको रूपमा पार्टीलाई अगाडि बढाउनु भएको थियो। त्यसै गरेर शेरबहादुर देवालले पनि कदम जमको चाहिँ नीति ल्याउनु भयो। कदम जम भनेको तपाईँको कर्णाली, दलित, महिला, मधेस, जनजाति हो। यिनीहरू सबैलाई चाहिँ राज्यको मूल प्रभावमा जबसम्म ल्याउन सकिँदैन तबसम्म यो देशको चाहिँ मुहार फेर्न सकिँदैन, अर्थात् समाजलाई चाहिँ तपाईँको चाहिँ 21वीं शताब्दी अनुसार चाहिँ अगाडि बढाउन सकिँदैन भनेर उहाँले ल्याउनु भयो। त्यही कन्सेप्टलाई नेपाल विद्यार्थी संघको 11वां महाधिवेशनमा पनि हामीले विधानमा राख्यौँ र प्रष्ट रूपमा तपाईँले चाहिँ देख्नुभएको छ। हाम्रो चाहिँ प्रत्येक चाहिँ जस्तो मधेसीबाट चाहिँ केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, दलितबाट केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, अनि महिलाबाट केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, महामन्त्री हुनुहुन्छ, जनजातिबाट हुनुहुन्छ, सबै कुराहरूलाई हामीले चाहिँ समेटेर तपाईँको चाहिँ समावेशितामा सङ्गठनलाई सङ्गठनको ढाँचा क्रिएट गरेका छौँ र त्यो अनुसार चाहिँ निर्देशित पनि छ। र जो चाहिँ लैङ्गिक रूपमा पनि तपाईँको चाहिँ महिला पनि के ल्याएका छौँ, त्यसै गरेर जो अल्पसङ्ख्यक तपाईँको चाहिँ समलिङ्गीहरू यी छन् त्यसमा त्यसबीचबाट पनि एउटा चाहिँ केन्द्रीय सदस्य मनोनित गर्ने भन्ने चाहिँ विधानमा प्रष्ट उल्लेख छ र त्यो अनुरूप चाहिँ हामीले चाहिँ विधानमा मनोनित गर्न चाहिँ बाँकी छ समलिङ्गीहरू। अनि त्यसै गरेर तिनीहरूलाई चाहिँ मूल प्रभावमा ल्याउनका निमित्त नेपाल विद्यार्थी संघको नेतृत्वलाई अझ थप सशक्त बनाउनका निमित्त र नेपाल विद्यार्थी संघको नेतृत्वमा चाहिँ सबै जात जाति वर्ग भाषा र धर्म लिङ्गको चाहिँ प्रतिनिधित्व होस् भनेर चाहिँ त्यस्तो किसिमको चाहिँ विधान हामीले ल्याएका छौँ र त्यो विधान अनुसार चाहिँ सबैले अपनत्व, सबैले आफ्नो स्वामित्व, सबैले आफ्नो सर्वोच्चता देख्छन् र त्यो अनुसार अगाडि बढ्छन्।
त्यसमा चाहिँ तपाईँले आश्वासन दिँदै गर्दाखेरि पनि अब अधिवेशन, अर्को अधिवेशन आउनका लागि 3 महिना मात्र बाँकी छ।
हजुर,
जो हिजो 11वां महाधिवेशनबाटै प्रतिनिधित्व हुन्छ भनेर अपेक्षा गरेका अल्पसङ्ख्यकहरू थिए,
हजुर,
अथवा मुस्लिम थिए, पिछडा वर्ग थिए, उनीहरू चाहिँ निराश भइसकेको अवस्था छ। यो निराशाले 12वां महाधिवेशनलाई कतिको नैराश्य बनाउला?
यसमा चाहिँ निराशा भएको चाहिँ म देख्दिनँ। तपाईँको मुस्लिमबाट पनि केन्द्रीय सदस्य हामीले चाहिँ आरक्षण राखेका छौँ, इलेक्टेडै हुनुहुन्छ फिरोज आलम। त्यसै गरेर चाहिँ अल्पसङ्ख्यकबाट पनि तपाईँको चाहिँ देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू आउने, अनि समलिङ्गीबाट पनि देशभरिबाट प्रतिनिधि आउने विधानमा प्रष्ट व्यवस्था छ। त्यो अनुरूप उहाँहरू चाहिँ 11वां महाधिवेशनमा पनि उहाँहरूले चाहिँ भाग लिनुभएको छ, आफ्नो मताधिकार प्रयोग गर्नुभएको छ। र अहिले तपाईँले भने जस्तै अब चाहिँ 3 महिना मात्र बाँकी छ 12वां महाधिवेशन हाम्रो सन्निकट आउन, तर मनोनित जुन गर्नुपर्ने थियो त्यो भएको छैन, त्यो वास्तवमा दुर्भाग्य हो। त्यो चाहिँ अब हाम्रो कमजोरी जे भए पनि त्यसलाई तुरुन्त चाहिँ नेतृत्वले चाहिँ अर्थात् अध्यक्षज्यूले मनोनित गरेर चाहिँ एउटा केन्द्रीय समितिमा अपनत्व फिल गर्ने खालको चाहिँ समलिङ्गीलाई पनि त्यो व्यवस्था गर्न जरुरी छ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबाट पनि नेपाल विद्यार्थी संघमा निकै क्रियाशीलता देखाइसकेको व्यक्तिहरू प्रतिनिधि बनेका थिए,
होइन?
ती प्रतिनिधि दुईजना प्रतिनिधि साहस बटला र भक्ति शाह जो प्रतिनिधि बनेर गएका थिए, तीमध्ये भक्ति शाहले चाहिँ म केन्द्रीय सदस्य हुन्छु भनेर एक ढङ्गको लबिङ पनि त्यो ढङ्गले गरेका थियो। अब लबिङ गर्दैमा हुन्छ भन्ने त छैन, तर नहुने भन्दाखेरि पनि मभन्दा योग्य मान्छे भयो भनेर देख्यो भने मान्छे सन्तुष्ट हुन सक्छ। त्यो कुरा चाहिँ नेतृत्वले तपाईँहरूले देखाउन सकिराख्नु भएको छैन, यसले चाहिँ निराशाको भावलाई त अलिकति वृद्धि त गर्छ नि, होइन?
वास्तवमा चाहिँ समयमै तपाईँको चाहिँ मनोनित गरेको भए उहाँले पनि आफ्नो चाहिँ कार्यशैली, सङ्गठनलाई दिनुपर्ने कन्ट्रिब्युसन, योगदान र सङ्गठनलाई चाहिँ चुस्त दुरुस्त बनाएर अगाडि बढाउन सक्ने उहाँको जुन चाहिँ भूमिका हुन्थ्यो त्यो भूमिका सशक्त हुन सक्थ्यो पद पाउँदाखेरि। तर
त्यति मात्रै नभएर त्यो त एउटा पुरै समुदायलाई प्रतिनिधित्व गरेको देखाउने भएकोले गर्दाखेरि समग्र समुदाय पनि त्यसमा जुरुमुराएर
उठ्न सक्थ्यो। त्यो वास्तवमा कमी कमजोरी भएको छ, त्यसलाई तत्काल गर्नका निमित्त म चाहिँ अनुरोध पनि गर्न चाहन्छु अध्यक्षज्यूलाई, म भेटेर पनि भन्छु, हामी झकझकाएका पनि छौँ।
अब तपाईँहरू 11 महाधिवेशनबाट निर्वाचित भइसकेपछि पहिलो बैठकबाट गरेका निर्णयहरू हेर्ने हो भनेदेखि ती ऐतिहासिक महत्त्व राख्ने छन्, र त्यसलाई कार्यान्वयन गर्ने हो भनेदेखि विद्यार्थी आन्दोलनको महत्त्व पनि थोरै बढ्थ्यो कि भन्ने देखिन्छ।
हजुर,
किनभने अहिले आएका विकृति विसङ्गतिहरूलाई स्वीकारेकै कारण विद्यार्थी आन्दोलन बदनाम छ, होइन? अब तपाईँहरू पहिलो बैठकबाट त्यति महत्त्वपूर्ण निर्णय गरेको, दोस्रो तेस्रो बैठकमा त्यसको औचित्य पुष्टि गर्ने र त्यसका कहाँबाट कार्यान्वयन सुरु गर्ने भन्ने योजना बनाउने बाटोमा जानै सक्नु भएन। दोस्रो बैठकबाटै तपाईँहरू अप्ठ्यारोमा पर्नुभयो,
हजुर,
अन्तर्क्रियामा गयो, तेस्रो बैठक छुट्टा छुट्टै बस्यो, त्यसपछि बैठक बसेकै छैन। यो परिस्थितिबाट तपाईँहरू बाहिर कसरी निस्कनुहुन्छ? नत्र भनेदेखि त यो नेतृत्व समग्रमा मूल नेतृत्व मात्र होइन, सबै फेल हुने स्थिति देखियो।
जुन नेपाल विद्यार्थी सङ्घ 11 महाधिवेशन पश्चात चाहिँ केन्द्रीय समितिमा आइसकेपछि जुन ऊर्जा थियो, जुन उमङ्ग थियो, जुन जोस थियो, जुन जाँगर थियो, जुन रूपमा चाहिँ आफूलाई चाहिँ सङ्गठनका प्रति समर्पित भएर चाहिँ योगदान गर्ने रहर थियो, त्यो पहिलो बैठकले चाहिँ थुप्रै निर्णयहरू गरेको छ, ऐतिहासिक निर्णयहरू गरेको छ। र त्यसलाई कार्यान्वयन गर्नका लागि जब दोस्रो केन्द्रीय समितिको बैठक आह्वान गरियो र एउटा चाहिँ समूहले अर्थात् एउटा गुटले त्यसलाई बहिष्कार गर्यो, त्यसको कुनै चाहिँ ठेक पनि छैन, तपाईँको कुनै ठुप्पो पनि छैन, बहिष्कार किन गरियो भन्ने कुनै तर्कसङ्गत कुरा पनि छैन। त्यसकारण त्यो
गरिसकेपछि
विवाद त्यो भइसकेपछि तपाईँको चाहिँ पछि चाहिँ सङ्गठन चाहिँ एउटा स्टेट लाइनमा जुन अगाडि बढ्नु पर्थ्यो, जुन रूपमा ऊ चाहिँ सञ्चालित हुनुपर्थ्यो, उसले आफ्ना क्रियाकलापहरू आफ्ना निर्णयहरू कार्यान्वयन गर्नुपर्थ्यो, त्यो गर्न सकेन। किनभने कुनै पनि चाहिँ निर्णय कार्यान्वयन गर्नका निमित्त पनि त तपाईँको चाहिँ बहुमत चाहियो। पहिलो केन्द्रीय समितिको बैठकले निर्णय गरेर त्यसलाई कार्यान्वयन गरेर सशक्त रूपमा अगाडि बढ्ने क्रममा चाहिँ दोस्रो बैठकमा चाहिँ हामी चाहिँ विभिन्न चाहिँ नेताहरूको चाहिँ उक्साटमा लागेर हामीहरू चाहिँ त्यहाँबाट चाहिँ पथभ्रमित भयौँ। त्यसपछि चाहिँ नेपाल विद्यार्थी सङ्घले चाहिँ मैले तपाईँलाई अघि पनि भने तपाईँलाई सबै कुरा थाहा पनि छ, किनभने तपाईँ राज्यको चौथो अङ्ग हो, समाजको दर्पण पनि हो। त्यसकारण चाहिँ हामीले जुन रूपमा लक्ष्य प्राप्ति गर्नुपर्थ्यो त्यो चाहिँ हुन सकेन, त्यसमा हामी चाहिँ क्षमा प्रार्थी छौँ। र अस्ति एउटा कार्यक्रम आयोजना गरियो र हिजो मात्रै हाम्रो पदाधिकारी बैठक बसेको छ, नेपाल विद्यार्थी सङ्घको केन्द्रीय कार्यालयमा बसेको छ र हाम्रो चाहिँ केही सहमति भएको छ। अब आउँदा दिनहरूमा चाहिँ हामीले कुनै पनि डिसिसन गर्दाखेरि चाहिँ सबैलाई सम्मान हुने खालको, सबैलाई एडजस्ट गर्ने खालको निर्णय गरेर चाहिँ अगाडि बढ्न सक्यौँ भने सङ्गठनको बृहत्तर हितमा काम गर्न सकिन्छ भन्ने चाहिँ हिजो मोटामोटी निष्कर्ष निस्केको छ। र अब मलाई लाग्छ सबै साथीभाइहरू चाहिँ गुटगत स्वार्थभन्दा माथि उठेर चाहिँ सङ्गठनको बृहत्तर हितलाई चाहिँ मध्यनजर गरेर उहाँहरू चाहिँ अगाडि बढ्नुहुनेछ, हामीहरू सबै एकजुट भएर अगाडि बढ्नेछौँ र ती चाहिँ विगतका चाहिँ निर्णयहरू कार्यान्वयन गर्नेछौँ।
फेरि अब पिपी सङ्ग्रहालयमा जस्तो दुईवटा कार्यक्रमहरू आमन्य सामान्य राख्ने र त्यो कार्यक्रम राखेको प्रचारकै शैलीबाटै द्वन्द्व प्रदर्शित गर्ने जुन शैली छ नि, त्योबाट चाहिँ बाहिर निस्किन सक्नु होला त अब?
हो, त्यो दोस्रो बैठकबाट तपाईँको हाम्रा चाहिँ जुन मतभेदहरू थिए ती मतभेद मात्र होइन कि मनभेदको रूपमा चाहिँ ती बाहिर आए,
अगाडि बढिसकेपछि
हामी एक ठाउँमा बस्न सक्ने, एक ठाउँमा चाहिँ उपस्थित हुन सक्ने, एउटा निर्णय गर्न सक्ने त्यो परिस्थिति सिर्जना भएन। अस्ति संस्थापन पक्षले चाहिँ बिपी सङ्ग्रहालयमा जो ऐतिहासिक ठाउँ हो, जहाँ चाहिँ 9 वर्ष बिपी जेल बस्नुभयो, जुन ठाउँमा चाहिँ उहाँले चाहिँ तपाईँको चाहिँ महत्त्वपूर्ण चाहिँ सिर्जना पनि गर्नुभयो, आज बिपी हाम्रो बिचमा हुनुहुन्न, किशुनजी, त्यसै गरेर गणेशमान सिंहजी, प्रेमराज आङदामे लगायत थुप्रै हाम्रा अग्रज नेताहरू, विश्वराज उपाध्याय लगायत थुप्रै नेताहरू चाहिँ त्यहाँ आफ्नो जेल जीवन व्यतीत गर्नुभएको छ। उहाँहरूले त्यो ठाउँमा देशभरिबाट नेपाल विद्यार्थी सङ्घको तर्फबाट सोभीमा प्रतिनिधित्व गर्ने सभापति पदाधिकारी र सदस्यहरूलाई सबैलाई चाहिँ तपाईँको चाहिँ त्यहाँ एक दिने प्रशिक्षण हामीले राखेका थियौँ र प्रशिक्षण दिइसकेपछि उहाँहरू चाहिँ केही कुराहरू सिकेर जानुहोला, प्रशिक्षित बनेर जानुहोला र उहाँहरू चाहिँ आफ्नो कलेजमा चाहिँ प्रशिक्षण दिनुहोला भन्ने एउटा चाहिँ स्वच्छ उद्देश्यका साथ हामीले चाहिँ आयोजना गरेका थियौँ। र त्यसै ठाउँमा चाहिँ अन्य साथीभाइहरूले पनि ठ्याक्कै त्यसै दिन त्यही समय चाहिँ एउटा अर्को चाहिँ उद्घाटनका निमित्त चाहिँ मञ्च तयार गर्नुभयो। त्यो गरिसकेपछि हामीले के भन्यौँ भने हामी आखिरी चाहिँ एउटै झन्डामुनि आबद्ध छौँ, एउटै सिद्धान्त मान्छौँ, नेपाली कङ्ग्रेसको चाहिँ तपाईँको भातृ संस्था, राजनीतिक स्वतन्त्रता, सामाजिक न्याय, आर्थिक समानता जो चाहिँ मूल चाहिँ नेपाली कङ्ग्रेसको चाहिँ नीति हो, सिद्धान्त हो, राष्ट्रियता, ती मान्ने पार्टीको चाहिँ भातृ संस्था भएका कारणले हामीले चाहिँ अब द्वन्द गर्नुहुन्न, यो बिचमा हामी आपसमा चाहिँ लड्नुहुन्न, हामीले चाहिँ एक किसिमको चाहिँ निकास निकाल्नुपर्छ, आपसी चाहिँ छलफल गरेर द्वन्द्वलाई चाहिँ निराकरण गर्नुपर्छ भनेर चाहिँ हामीले त्यो सरसल्लाह गऱ्यौँ र दुइटै कार्यक्रमहरू स्थगित गऱ्यौँ र त्यसैको परिणामस्वरूप हिजो चाहिँ मैले अघि पनि निवेदन गरेँ हाम्रो पदाधिकारी बैठक चाहिँ सम्पन्न भयो र पदाधिकारी बैठकले चाहिँ अबदेखि चाहिँ आउँदा दिनहरूमा आफूलाई सच्याएर सबैले आफ्ना कमजोरीहरू चाहिँ फेरि चाहिँ सुधारेर अगाडि बढ्न सक्यौँ भने सङ्गठनको हितमा काम गर्न सक्छौँ र आफ्नो व्यक्तित्व र नेतृत्व पनि विकास गर्न सक्छौँ भन्ने उद्देश्यका साथ हिजोको पदाधिकारी बैठक चाहिँ सकिएको छ र मलाई लाग्छ यस्ता घटनाहरू फेरि दोहोरिने छैनन्।
अब चाहिँ तपाईँ आफू चाहिँ ढुक्क हुने स्थितिमा हुनुहुन्छ, अरू ढुक्क हुनु नहुने नहुने त भोलिका व्यवहारले देखाउने कुरा भयो।
होइन, आशावादी हुनुपर्छ हरेक कुराहरूमा, यदि आशा नै समाप्त भयो भने त मान्छेको चाहिँ त्यो त मृत्युवरण हो। हामी आशावादी छौँ।
नेपाली काङ्ग्रेस द्वन्द्वमा छ, युवाहरू द्वन्द्वमा छन्, विद्यार्थीहरू द्वन्द्वमा छन्, यो एकदम कमजोर भइरहेका बेला चाहिँ कमजोर भइसकेपछि घरमा झगडा घर झगडा चाहिँ सुरु हुन्छ नि,
हजुर
तपाईँहरू पनि यो साह्रै कमजोर भएको परिणाम हो यो?
मलाई त्यस्तो लाग्दैन। नेपाली कङ्ग्रेस जुन चाहिँ विगतका चुनावहरूमा पनि जस्तो 51 सालमा तपाईँको 64 सालमा जुन चाहिँ नेपाली कङ्ग्रेस कमजोर भएको थियो त्यो परिस्थिति अहिले छैन। नेपाली कङ्ग्रेस अहिले पनि तपाईँको चाहिँ यदि पहिलो दोस्रो पार्टी र थर्ड पार्टी नेकपा एमाले र माओवादी यदि चाहिँ उनीहरूले एलायन्स गरेर चाहिँ निर्वाचनमा भाग नलिँदा हुन् त नेपाली कङ्ग्रेस पहिलो पार्टी नै हुन्थ्यो। तपाईँको चाहिँ प्रत्यक्ष निर्वाचनमा र समानुपातिक निर्वाचनको मतगणना हेर्ने हो भने नेपाली कङ्ग्रेस अगाडि नै छ। उनीहरू मिलिसकेपछि त तपाईँको चाहिँ दोस्रो र तेस्रो मिल्ने बित्तिकै त स्वाभाविक रूपमा उनीहरू चाहिँ बलियो हुन्छ। त्यसैले नेपाली कङ्ग्रेस कमजोर भएको छैन,
होइन,
एलायन्स गर्दाखेरि पनि कङ्ग्रेसले हार्यो र मिल्दाखेरि हामीले त्यसलाई चाहिँ सकारात्मक रूपमा लिनुपर्छ किनभने उनीहरू मिलिसकेपछि उनीहरूको कार्यशैली के हुन्छ, जनताको जनताप्रति चाहिँ जुन हिजो उनीहरूले चुनावमा दिएका चाहिँ आशा, जुन चाहिँ उनीहरूले आफ्नो समय के अरे घोषणापत्रमा दिएका चाहिँ बाचाहरू छन् ती कार्यान्वयन गर्छन् कि गर्दैनन्, त्यसको निमित्त उहाँहरूले चाहिँ 5-5 वर्षसम्म चाहिँ सत्तामा बसिसकेपछि त्यसलाई कार्यान्वयन गर्नुहुन्छ कि हुँदैन, जनताको पक्षमा उहाँहरूले काम गर्नुहुन्छ कि हुँदैन त्यसलाई खबरदारी गर्ने हो। र उहाँहरू कमजोर भएपछि हामी बलियो हुन्छौँ भन्ने मानसिकताबाट बस्यो भने त कङ्ग्रेस चाहिँ फेरि बलियो हुँदैन र हामीले उनीहरूका गल्तीहरू कमी कमजोरहरू केलाउँदै खबरदारी गर्दै प्रतिपक्षको हिसाबले र यतातिर चाहिँ तपाईँको चाहिँ आफ्नो चाहिँ सङ्गठन सुधार गर्दै हामी हाम्रा बिचका पनि कमी कमजोरहरू केलाउँदै हामीले गरेका गल्तीहरूलाई सच्याउँदै अगाडि बढ्यौँ भने मलाई लाग्छ 5 वर्षपछि नेपाली कङ्ग्रेस पहिलो पार्टी बन्छ, कमजोर भएको छैन। यो कुरालाई चाहिँ यो तपाईँको चाहिँ कतिपय कुराहरूलाई चाहिँ भाइरल गरिएको छ मिडियामा, नेपाली कङ्ग्रेस त समाप्त भइसक्यो, नेपाली कङ्ग्रेसको नेतृत्व त ध्वस्त भइसक्यो, कामै गर्न सकेन भन्ने जुन छ त्यो त्यो कुरालाई म चाहिँ सही कुरा हो भन्ने कुरा चाहिँ मान्दिनँ।
हामी सबै भिन्न, हामी सबै समान, यो कार्यक्रम पहिचान। आजको कार्यक्रम पहिचानमा हामी नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार साईसँग कुराकानी गरिरहेका छौँ। तपाईँ अहिले निलिरा समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति रेडियो कार्यक्रम पहिचान सुन्दै हुनुहुन्छ। समलिङ्गी विवाहलाई मान्यता दिनुपर्छ या पर्दैन, तपाईँको धारणा के हो भनेर हामीले नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार साईसँग सोधेका छौँ। कुराकानीमा हुनुहुन्छ सहकर्मी रमेश स्वागले।
वास्तवमा यो समलिङ्गी यो सबै कुराहरूलाई चाहिँ आज पनि समाजमा हेर्ने दृष्टिकोण फरक छ तपाईँको चाहिँ। हामी अहिले पनि 21 औँ शताब्दीमा प्रवेश गरेका छौँ तर चाहिँ कोही समलिङ्गी आयो, कोही त्यस्तो चाहिँ अल्पसङ्ख्यक आयो, त्यस्तो किसिमको व्यक्ति आयो भने हामीले चाहिँ त्यसलाई चाहिँ नेगेटिभ रूपमा चाहिँ हेर्ने गर्छौँ। वास्तवमा त्यो गलत हो र उहाँहरू पनि यो समाजको चाहिँ हाम्रै मतलब भाइ बहिनी छोराछोरी हो, त्यसैले चाहिँ उनीहरूको पनि अधिकार जति चाहिँ संविधानले हामीलाई दिएको छ त्यो अधिकार उनीहरूलाई पनि दिएको छ। त्यस कारण चाहिँ उनीहरूको चाहिँ जुन मन मस्तिष्कमा हामी फरक हौँ, हामीले पनि यो समाज अनुसार यो देशको चाहिँ मूल कानुन अनुसार यो देशको संविधान अनुसार पाउने अधिकार जुन छ त्यो पाउनुपर्छ भनेर उहाँहरूले भन्नुभएको छ र संविधानले त्यसलाई दिएको पनि छ र संविधानले चाहिँ अधिकार दिइसकेपछि तपाईँको चाहिँ कार्यान्वयन गर्न चाहिँ अपरिहार्य हो भन्ने मलाई लाग्छ। र अर्को कुरो चाहिँ उहाँहरूले चाहिँ बिहे गर्न पाउनुपर्छ भन्ने कुरा त्यो बिहे गर्दै गर्दाखेरि अर्थात् कुनै पनि एउटा व्यक्तिले वा दुईवटा व्यक्तिले कुनै कार्य गर्यो भने त्यसले गरेका क्रियाकलापहरूले कुनै व्यक्ति समाज वा राष्ट्रलाई घाटा हुन्छ भने त्यो गर्न दिनु हुँदैन र त्यसको क्रियाकलापले कुनै व्यक्ति समाज वा राष्ट्रलाई चाहिँ घाटा हुँदैन र उनीहरूलाई आत्मसन्तुष्टि हुन्छ भने त्यसको पक्षमा हामीले वकालत किन नगर्ने त्यसकारण चाहिँ त्यो कुरालाई हामी चाहिँ सहर्ष स्वीकार्छौँ र त्यो कुरालाई हामी चाहिँ एउटा इस्युको रूपमा सम्बन्धित ठाउँमा पनि उठान गर्छौँ नेपाल विद्यार्थीसँग पनि वृहत रूपमा चाहिँ छलफल गर्छौँ र त्यो सँगसँगै हाम्रो मातृपार्टी नेपाली कङ्ग्रेसलाई पनि एउटा विपक्षी भएका कारणले संसदमा पनि यो आवाज उठाउनका निमित्त हामी चाहिँ अनुरोध गर्छौँ त्यो कुरालाई कार्यान्वयन गर्ने दिशामा हामी चाहिँ झकझकाउनका निमित्त खबरदारी गर्नका निमित्त चाहिँ हामीले जुनसुकै चाहिँ प्रयास गर्न पनि
भोलिका दिनमा ती कुराहरू देखिनेछन्
देखिनेछन्
हस् समय दिनुभयो समय र विचारका लागि धेरै धेरै धन्यवाद
धन्यवाद रमेशजी जुन चाहिँ महत्त्वपूर्ण कुरामा साङ्गठनिक र यो चाहिँ समलिङ्गी लगायत थुप्रै कुराहरूमा समसामयिक देशको राजनीतिको बारेमा जुन चाहिँ मेरा विचारहरू राख्ने अवसर दिनुभयो त्यसका निमित्त तपाईँलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्न चाहन्छु र मेरा विचारहरू सुनिदिनु नि सम्पूर्ण श्रोताहरूलाई पनि धन्यवाद दिन चाहन्छु जय नेपाल
हामी सबै भिन्न हामी सबै समान यो कार्यक्रम पहिचान निली र समाजको उत्पादन र पहिचान मिडियाको प्रस्तुति कार्यक्रम पहिचान तपाईँलाई कस्तो लागिरहेको छ तपाईँले लागेको कुरा भन्न मन छ भने निली र समाजको तपाईँले फोन गर्दा पैसा नपर्ने टेलिफोन नम्बर 1660120140 फोन गरेर सुझाव सल्लाह टिपाउन सक्नुहुन्छ तपाईँलाई आफूलाई लागेका कुरा लेखेर पनि पठाउन सक्नुहुन्छ त्यसका लागि पहिचान मिडिया @gmail.com इमेल गर्न सक्नुहुन्छ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय समलिङ्गी तेस्रो लिङ्गी अन्तर्लिङ्गी द्विलिङ्गी व्यक्तिका गतिविधि विचार लगायतका सामग्री पढ्न र हेर्नका लागि पहिचान.com अङ्ग्रेजी र नेपाली दुवै संस्करणमा सञ्चालित छ आजको कार्यक्रम पहिचानमा हामीले नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार साईसँग नेभी संघभित्रको विवाद र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारमा केन्द्रित रहेर गरेको कुराकानी प्रस्तुत गर्यौं आजका लागि कार्यक्रम पहिचानको समय सकिने लागेको छ भोलि फेरि कार्यक्रम पहिचान लिएर आउने नै छौ त्यतिन्जेलसम्मका लागि सहकर्मी रमेश वाग्लेसँगै म माधव दुलाल बिदा हुन्छु नमस्कार
तिमीलाई दिलमै राखेको छु सुन बेला नि तिम्रै फोटो हेरी बसेको छु कहिले फोटो सिरानीमा कहिले फोटो गोजीमा कहिले फोटो सिरानीमा कहिले फोटो गोजीमा दिन रात तिम्रै फोटो हेरी बसेको छु दिन रात तिम्रै फोटो हेरी बसेको छु जुन बेलानी जहाँ पनि सम्झी राख्या छु कहिले फोटो सिरानीमा कहिले फोटो गोजीमा कहिले फोटो सिरानीमा कहिले फोटो गोजीमा दिन रात तिम्रै फोटो हेरी बस्या छु दिन रात तिम्रै फोटो हेरी बस्या छु माया मर्न पनि कहाँ सक्नु र छट्टै माया मर्न पनि कहाँ सक्नु र बगिजाने खोलीलाई कसले रोक्नु र कहिले माया खरे कहिले माया छ रे कहिले माया खरे कहिले माया छ रे तिम्रै माया जालभित्र फसिसके रे तिम्रै माया जालभित्र फसिसके रे Let's talk. पनि घर फुलै राम्रो बन फुल भन्दा पनि घर फुलै राम्रो जोडी ढुकुर भन्दा पनि मिठो माया हाम्रो मेरी माया हँसिली मेरी माया रसिली मेरी माया हँसिली मेरी माया रसिली जिउ डाल हेर्दै लाग्छ अति कसिली जिउ डाल हेर्दै लाग्छ अति कसिली
जुन तारा भन्दा पनि तिम्रो रूप राम्रो जुन तारा भन्दा पनि तिम्रो रूप राम्रो मुना बदन भन्दा पनि चोख माया हाम्रो मेरो माया हँसिलो मेरो माया रसिलो मेरो माया हँसिलो मेरो माया रसिलो जिउ डाल हेर्दा लाग्छ अति कसिलो जिउ डाल हेर्दा लाग्छ अति कसिलो
मैले त तिमीलाई दिलमै राखेको छु